السلام علیکم، یہ پارٹ ٹو ہے ناول کال بیل حصہ دوم۔ یہ ناول نابینا خواتین و حضرات کی خدمت میں پیش کی جا رہی ہے۔ آواز کمل خلیل، پیشکش کرتوا آڈیو لائبریری، مصنف سیما غزل۔ مزید کتب کی ریکارڈنگ کے لیے رابطہ کریں 03002919600 اور 03212131225۔ تو آئیے سنتے ہیں پارٹ ٹو۔ میں دبے پاؤں نیچے چل پڑا۔ مجھے حیرت اس بات پر تھی کہ بند کمرے میں وہ جانور آیا کیسے۔ میری حیرت انگیز بینائی میرا ساتھ دے رہی تھی۔ میں ایک دم نیچے نہیں اترا، بلکہ میں نے وہیں آڑ میں کھڑے ہو کر پورے کمرے کا جائزہ لیا۔ جہاں جہاں میری نگاہ جا سکتی تھی وہاں وہاں کچھ بھی نہیں تھا۔ تبھی میں نے محسوس کیا کہ آواز اس کمرے سے نہیں آ رہی، بلکہ کہیں اور سے آ رہی ہے۔ میں الجھ گیا۔ پھر بھی میں نے بڑے محتاط انداز میں ڈائننگ ٹیبل کے نیچے صوفوں کے پیچھے دیکھا اور پھر چپے چپے کو چھان مارا، مگر یہاں کچھ بھی نہیں تھا۔ آواز مسلسل آ رہی تھی۔ یہ انکشاف مجھ پر اچانک ہوا کہ آواز اوپر سے آ رہی ہے۔ بے اختیار میں نے سر اٹھا کر اوپر دیکھا۔ اوپر میرا کمرہ تھا یا پھر وہ کمرہ جو آج سے پہلے میرا تھا، اور اس وقت اس میں ایلسیا سو رہی تھی۔ میں تیزی سے سیڑھیوں کی جانب بڑھا تاکہ اوپر جا سکوں، مگر پھر ٹیلی فون کی تیز آواز سن کر میں اچھل پڑا۔ مجھے حیرت بھی ہوئی اور خوف سے بدن میں سنسناہٹ پھیل گئی۔ میں پلٹا، ٹیلی فون مجھ سے چند قدم کے فاصلے پر رکھی اونچی سی ٹیبل پر رکھا تھا، جو صرف ٹیلی فون کے لیے مخصوص ہوتی ہے۔ بیل مسلسل بج رہی تھی۔ میں نے ریسیور اٹھایا، کچھ بولا نہیں، اور پھر میں زہرا آپا کی آواز سن کر سناٹے میں رہ گیا۔ وہ مجھے پکار رہی تھی زور زور سے، زیا زیا۔ زہرا آپا، کیا بات ہے؟ میں چیخا، اور پھر زہرا آپا کی آواز بے پناہ چیخ پکار میں کہیں کھو گئی۔ مجھے لگا تھا جیسے اس کوٹھی میں طوفان سا آ گیا ہو۔ اوپر سے ایلسیئر ذبح کیے ہوئے جانور کی طرح چیخ رہی تھی۔ اس کی کرفناک چیخیں تیز دھار بھالے کی طرح میرے وجود میں اتر گئی۔ ادھر زہرا آپا وحشت ناک آواز میں مجھے پکار رہی تھی۔ میں سمجھ میں نہیں آ رہا تھا کہ میں کیا کروں، ریسیور پھینک کر اوپر بھاگوں یا زہرا آپا کی بات سنوں، جو کچھ اور کہنے کے بجائے صرف مجھے پکارے جا رہی تھی۔ پھر ان پر جملہ بدل گیا۔ یہ کیا ہو رہا ہے سیا، یہ کیا ہو رہا ہے؟ میں بری طرح بوکھلا چکا تھا۔ اچانک اسی وقت جب یہ طوفان زوروں پر تھا، کال بیل بج اٹھی۔ مجھے یوں لگا جسے پوری کوٹھی ایک بگولے کی طرح زمین سے اٹھ کر فضا میں گول گول چکر لگانے لگی ہو۔ ریسیور میرے ہاتھ سے چھوٹ گیا۔ اسی لمحے ایلسیا، جو کسی نہ کسی طرح کھڑکی تک پہنچ گئی تھی، مجھے پکارنے لگی، زیا مسٹر زیا۔ گیا گیا، میں این اسی کھڑکی کے نیچے تھا۔ دروازے پر جو بھی تھا کال بیل پر ہاتھ رکھ کر مسلسل بجائے جا رہا تھا۔ میں نے اوپر دیکھا، اسی وقت میرے چہرے پر کوئی چیز گری، گیلی گیلی لج لجی سی۔ میں گھبرا کر ایک قدم پیچھے ہٹا۔ میں نے ہاتھ سے چہرے کو صاف کیا اور اپنے ہاتھ میں گوشت کا خون میں لتھڑا ہوا ٹکڑا دیکھ کر بے ساختہ چیخ اٹھا۔ ریسیور سے اب تک زہرا آپا کی آواز آ رہی تھی، ایلسیا چیخ رہی تھی، میں بوکھلایا ہوا تھا، کال بیل بج رہی تھی۔ میرا چہرہ اوپر سے گرنے والے خون اور گوشت کے قطروں سے لتھیڑا ہوا تھا۔ جی متلا رہا تھا، سناٹے تھے، بجلیاں تھیں کہ دھماکے، سبھی میرے وجود کے ٹکڑے بکھیر رہے تھے۔ بے پناہ طوفان تھا، آوازوں کا ایک شور تھا، जो तबाही फैला रहा था। मैं पागलों की तरह उछल रहा था, कभी फोन की तरफ, कभी सीढ़ियों की तरफ, और फिर मैं एकदम दरवाजे की तरफ भागा और मैंने दरवाजा खोल दिया। सामने तैयब खड़ा था। इसके चेहरे पर हवाइयां उड़ रही थी। शायद अंदर से चीखों की आवाज बाहर जा रही थी। दरवाजा खुलते ही वो भी चीख पुकार सुनकर पागलों की तरह नाच गया। क्या क्या हो रहा है ये? जिया, तुम ठीक हो? इसने मुझे ऐसे टटोला जिसे मैं टुकड़े बिखेरने की इतला सुन रहा हो। तैयब, मैं बेबस बेसाख्ता चीखा और फिर टेलीफोन की तरफ लपका। जोहरा आपा अब चीख चीख कर रो रही थी। इनके पीछे और आवाजें भी थीं। जोहरा आपा, क्या बात है? मैं चीखा। मेरी निगाहें ऊपर की तरफ थी। एल्सिया अब भी जबा किए हुए बकरी की तरह चीख रही थी। तैयब आधी से ज्यादा सीढ़ियां चढ़कर खौफ ज्यादा होकर दोबारा उतर आया था। शायद इसके ऊपर जाने की हिम्मत नहीं हो रही थी। अभी तक इसकी समझ में कुछ नहीं आया था। जिया, तुम ठीक हो ना? जोरा अपने बड़ी मुश्किल से खुद पर काबू पाकर कहा। मैं ठीक हूँ, आपको क्या हुआ है? मैंने बात के दौरान में ही इस तरफ झांकने की कोशिश की, जहाँ से एल्सिया नीचे की तरफ झुकी थी। वो यहाँ से दिखाई नहीं दे रही थी, मगर यूँ लगता था जैसे वो लकड़ी के फर्श पर गिरी हो और अब घसीट रही हो। इसकी हलक से निकलने वाली आवाज गड़गड़ाहट में तब्दील होती जा रही थी। मुझे तुम्हारी फिक्र थी, ये क्या हो रहा है? तैयब कोई फोन सुनकर तुम्हारी तरफ भागा है। तैयब कहाँ है? वो पहुंच गया है। ठीक है, मैं आपको कुछ देर में फोन करता हूँ। मैं सख्त परेशान हो गया कि किस तरह इनकी तसल्ली कराऊं। जिया, ये कौन कौन है? कौन चीख रहा है? वहां क्या हो रहा है? वो अब भी रोहांसी होकर पूछ रही थी। आपा, एल्सिया की तबीयत खराब हो रही है, प्लीज आप खुद को संभालें। हम दोनों बिल्कुल ठीक हैं। मैं फोन करता हूँ, प्लीज। ठीक है, अपना ख्याल रखना जिया। मुमकिन है वो आगे भी कुछ कहना चाहती हो, मगर मैंने फोन बंद कर दिया। मैं इतना तो जान चुका था कि वो ठीक हैं। वहां सब खैरियत है। रिसीवर क्रेडल पर डालते ही मैं ऊपर लपका। तैयब खौफजदा खड़ा ऊपर देख रहा था। एल्सिया की चीखों का तूफान अभी तक नहीं थमा था। ऐसी खौफनाक चीखें थी कि मेरा दम मेरा रोम रोम लर्ज रहा था। तैयब सफेद हो चुका था। मेरे पीछे वो भी ऊपर लपका, मगर सीढ़ियों के आगे आने की इसमें हिम्मत न थी। मैं छलांगे लगाता हुआ ऊपर पहुंचकर एसिया वाले कमरे की तरफ बढ़ रहा था कि अचानक तैयब ने पीछे से मेरा बाजू पकड़कर खींच लिया। जिया, वहां खतरा है, इसे क्या हुआ है? अंदर मत जाओ। इसके जुमले बेतरतीब और लहजा बेमायने था। तैयब, इसे बचाना है। मैंने झटके से बाजू छुड़ाया। तैयब मेरे पीछे ऊपर आ गया। मेरी वजह से गालवन इससे ढारस हुई थी। हम जो ही एल्सिया वाले कमरे के दरवाजे पर पहुंचे, बेसाख्ता हम दोनों के हलक से चीख निकली। और मुझे तो यूं लगा जैसे मेरा कलेजा मुंह के रास्ते बाहर आ जाएगा। तैयब को तो सख्ता हो गया। इसने ये मंजर पहली बार देखा था। वो आंखें फाड़े सफेद चेहरा लिए सख्त खड़ा था। फिर जैसे इसे झुरझुरी सी आई और अगों हो करता हुआ भागता चला गया। इसने सीढ़ियां भी भागते हुए उबूर की। मैं एक लम्हे के लिए एल्सिया से निगाह चुराते हुए खुद पर काबू पा रहा था। मैंने पलट कर देखा, एल्सिया के बदन पर जैसे सोना चढ़ा हुआ था, नहीं सोने का पानी था जो हिलकोरे से ले रहा था। लाखों बल्कि लातादार सुनहरी मकड़ियां थीं, जो इसके बदन को चाट रही थीं। इसका बदन जगह जगह से उधरा हुआ था। मुझे इसकी हालत देख शदीद हैरत और खौफ महसूस हुआ। इतनी छोटी छोटी मकड़ियां गोश्त के इतने बड़े बड़े टुकड़े किए कैसे उतार उतार सकती थी। जितने बड़े बड़े टुकड़े इसके बदन से अलग होकर बिखरे हुए थे। एलसिया की हजियानी चीखें अब सिर्फ गुड़गुड़ाहट में तब्दील हो चुकी थी। इसकी एक आंख मुझ पर जमी थी जबकि दूसरी आंख की जगह मकड़ियां भरी हुई थी। फिर मैंने इसकी आखिरी हिचकी सिसकी या करहा जो भी समझ लें सुन ली। वो अजीब सी आवाज थी जिसने बदन में उठने वाले खौफ के लहरों में यख बस्तगी भी भर दी थी। अब एलसिया की मदद करना बेकार था और मैं नहीं जानता था कि मैं इन मकड़ियों से इसकी लाश को कैसे बचा सकता हूँ। मैं उल्टे कदमों नीचे चला आया। मुझे तैयब की फिक्र थी, खुद भी मुझे खौफ महसूस हो रहा था, जिसकी वजह सिर्फ ये थी कि वो पत्थर अब मेरे पास नहीं था। फिर अचानक मुझे ख्याल आया कि मुझे इन मकड़ियों से हमेशा इस पत्थर ने तो नहीं बचाया। मैंने एक बार नहीं, हजार बार इन मकड़ियों को देखा है।